रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादमा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। अन्तर संवाद हरेक दिन बिहान 6:30 बजे प्रसारण गर्ने गर्छौं र समसामयिक विषयहरूमा संवाद गर्ने गर्छौं। आज पनि हामी उपस्थित भइसकेका छौं। आज हामी संवाद गर्छौं राष्ट्रिय सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य भगवती नेउपानेज्यूसँग। समसामयिक राजनीति, पार्टीका गतिविधिहरू अनि घोषित निर्वाचन र नारी सशक्तिकरण, त्यसमाथि पनि राजनीतिमा नारीहरूको प्रवेश, उपस्थिति र प्रभावका विषयमा र यी सब गतिविधिहरूका कारणले समाजमा परेको परिवर्तनका विषयमा आज हामी संवाद गर्छौं। र संवादका निम्ति हामीले भगवती नेउपानेज्यूसँग सम्पर्क गरेका छौं, जो राष्ट्रसभा सदस्य हुनुहुन्छ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँसँग हामी संवाद गर्छौं, सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
हजुर
मान्यज्यू, स्वागत छ।
हजुर धन्यवाद।
अब राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, राष्ट्रिय सभाको अधिवेशन सकिएको पनि अलिक धेरै समय नै भइसक्यो। अब निर्वाचनको घोषणा भएको छ, यद्यपि त्यो मुद्दा सर्वोच्च अदालतमा छ, तर पनि अब राजनीति अलि गर्मागर्मी छ अहिले। यतिखेर राष्ट्रिय सभाको सदस्य भइरहँदा, नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य भइरहँदा, पार्टीको एकजना नेत्री भइरहँदा, तपाईँहरूको यतिखेर भूमिका चाहिँ के हो, केमा बढी सक्रिय हुनुहुन्छ?
राष्ट्रिय सभाको अधिवेशन पनि स्थगित भइरहेको अवस्था छ। कहिलेकाहीँ समितिका बैठकहरू हुने गर्दछन्। त्योभन्दा अलावा, त्यसको अलावा अरू कतिपय दिनहरू जनताका सरोकारका विषयमा भूमिका खेल्नुपर्ने, जनताका मागहरूलाई सम्बोधन गर्ने सन्दर्भमा विभिन्न निकायहरूमा गएर पहल कदमी गर्नुपर्ने त्यो अवस्था छँदैछ। र त्यसको अलावा म एउटा राजनीतिक प्राणी पनि भएको हिसाबले म नेपाल कम्युनिष्ट पार्टी नेकपामा आबद्ध मान्छे भएको कारणले गर्दाखेरि पनि म पार्टीका कामहरूमा पनि सक्रिय छु। र अहिले यतिखेर अलिकति मुलुक, अब यो निर्वाचन समेत तय भइरहेको परिस्थितिमा जनताको बीचमा जाने र जनताको बीचमा गएर कार्यकर्तासँग भेटघाट गर्ने, जनताको बीचमा जाने, जनतासँग भेटघाट गर्ने र यो परिस्थिति किन निर्माण भयो भन्ने सन्दर्भमा जनतालाई जस्ताको तस्तै बताउने र अब आगामी दिनमा हामीले खेल्नुपर्ने भूमिका के हो, जनताको दायित्व के हो, पार्टीका कार्यकर्ताको दायित्व के हो भन्ने सन्दर्भमा पनि भेटघाट गरेर साथीहरूसँग भेटघाट गर्ने कुरो, वास्तविकता बताउने, मुलुकको वास्तविक तस्विर बताउने, यस्तै गरेर दिनहरू बितिराखेको छ।
तिन चारवटा महत्वपूर्ण कुरा गर्नुभयो, एउटा जनताको सरोकारको कुरा गर्नुभयो, यो परिस्थिति किन निर्माण भयो र अब निर्वाह गर्नुपर्ने भूमिका के हो, बडा महत्वपूर्ण कुराहरू गरिराख्नु भएको छ। म सबभन्दा पहिला जनताको सरोकारको विषयमा जाउँ न। अहिले जनताको खास समस्या, जनताको सरोकारका विषय, सम्बोधन हुनुपर्ने विषय चाहिँ कसरी आकलन गरिराख्नु भएको छ, के हुन् जनसरकारका अहिलेका विषय?
वास्तवमा हामी जुनसुकै भूमिकामा रहँदा पनि, संसदीय मोर्चामा हुँदाखेरि पनि, हिजो पार्टीको कार्यकर्ता मात्रै हुँदाखेरि पनि, जनताका समस्याहरूलाई गहिरो गरी निहाल्ने र समस्यालाई समाधान गर्नका निम्ति आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने त्यो गर्दै आइराखेको पनि हो। र आज स्वाभाविक रूपले राष्ट्रिय सभाको एउटा सदस्य हुनुको नाताले जनताले अपेक्षा गर्ने कुरा रहँदै हुँदै हुन्छ। हिजो पनि जनताले त्यो अपेक्षा गर्नुहुन्थ्यो। पार्टीको एउटा कार्यकर्ता मात्रै हुँदा, पार्टीको काम मात्रै गर्दाखेरि पनि हाम्रो तर्फबाट जनताले धेरै कुराको अपेक्षा गर्नुहुन्थ्यो। आफ्ना समस्याहरूलाई सम्बोधन गर्न, राज्यका विभिन्न निकायहरू मार्फत जनताका समस्याहरू हल गर्नका निम्ति त्यो अपेक्षा जनतासँग हुन्थ्यो। तर अहिले अब स्वाभाविकै रूपले चाहिँ यो जिम्मेवारीमा हुँदाखेरि झन् दायित्व बढ्छ, झन् भूमिका बढ्ने कुरा हुँदै हुन्छ। र जनताका समस्याहरू त अब धेरै खालका समस्याहरू छन् नि त। हिजो कतिपय विकास निर्माणसँग सम्बन्धित सवालहरू छन्, ती सवालहरूलाई चाहिँ सम्बोधन गर्न कसरी सकिन्छ भन्ने सन्दर्भमा हाम्रा भूमिकाहरू पनि महत्त्वपूर्ण हुन्छ। कहाँ के आवश्यकता छ, ती आवश्यकताहरूलाई सम्बन्धित निकायमा पुर्याउनु पर्ने कुराहरू पनि त्यो हाम्रो दायित्वभित्र पर्छ। त्यसो भएको हुनाले पनि ती मागहरूलाई सम्बोधन गर्नका निम्ति विकास निर्माणका कामहरूमा ध्यान दिनका निम्ति त्यो हिसाबले सम्बन्धित राज्यका निकायहरू सरकारहरू तीन तहका सरकार समक्ष चाहिँ कुरा पुर्याउने सन्दर्भमा पनि हामी आफ्नो ठाउँबाट लाग्ने स्थिति हुन्छ र म त्यसरी नै लागिराखेको अवस्था छ।
जस्तो यो विकास निर्माणको कुरा, जनताको समस्याको कुरा, चाहे त्यो संसदको मोर्चाबाट होस्, चाहे पार्टीबाट होस्, चाहे तिनै तहका सरकारहरूबाट होस्, त्यसबाट गर्ने कामहरूको कुरा गरिराख्नु भयो। मुलुकको तस्विर हेऱ्यो भने बाक्साका बाक्सा लासहरू फर्किरहेको अवस्था छ, बेरोजगारीको समस्या पनि छ एकातिर, अर्कोतर्फ मुलुकले स्थायित्व खोजेको छ र निर्वाचन मार्फत स्थायित्वतर्फ उन्मुख हुने घोषणा पनि भएको छ, अनि राजनीतिक भर्खर यहाँले भन्नुभयो राजनीतिक तिक्तता र उतार चढ़ावहरू पनि छन्। यी समस्याहरूको बीचमा एकजना सांसद सँगसँगै एकजना छोरी पनि भएको हुनुभएको कारणले र नारी सशक्तिकरण र विशेष गरेर राजनीतिमा पनि महिलाहरूको सशक्त उपस्थितिको नारा उठिरहेको बेला यी समस्याहरूको बीचमा महिलाहरूको स्थिति चाहिँ कस्तो छ?
महिलाहरूको वास्तवमा हामी हिजोको अवस्थालाई हेर्दै गर्दाखेरि हिजो आजभन्दा धेरै वर्ष अगाडि त महिलाहरूको अवस्था घरबाट बाहिर निस्कन सक्ने खालको अवस्था पनि थिएन। महिला भनेको घरभित्र मात्रै काम गरेर बस्ने हो, उसले सामाजिक सरोकारका विषयहरूमा चाहिँ उस चासो राख्न हुँदैन, राष्ट्रिय सरोकारका विषयमा उसले चासो राख्न हुँदैन, सार्वजनिक सरोकारका विषयहरूमा उसले चासो राख्न हुँदैन, उसले राजनीतिमा चाहिँ सक्रियतापूर्वक भूमिका निर्वाह गर्नु हुँदैन, ऊ राजनीतिमा आउन हुँदैन, उसले कुनै देशका बारेमा संसारका बारेमा जान्न हुँदैन किनभने ऊ महिला हो, ऊ दोस्रो दर्जाको नागरिक हो, ऊ छोरी हो, उसले चाहिँ उसको दायित्व भनेको घर श्रीमान विवाह गरिसके पछाडि श्रीमानको सेवा गर्ने हो। त्यसो भएको हुनाले छोरीले आफैमा छोरी दोस्रो दर्जाको हो, छोरीले त्यति धेरै अरू कुराको चासो राख्नु हुँदैन भन्ने मूल्य र मान्यता समाजमा स्थापित थियो। त्यो मान्यतालाई सचेत महिलाहरू उठेर समानताका आवाज बुलन्द गर्दै जब सचेत महिलाहरू उठ्नुभयो र त्यो एउटा संघर्षको जिहाद छोड्नुभयो, परिस्थिति फरक हुँदै आयो। मुलुकमा जब व्यवस्था परिवर्तन भयो, व्यवस्था परिवर्तन भएसँगै अझ महिला चाहिँ राजनीतिक व्यवस्था परिवर्तन भएसँगै महिलाहरूका आवाज पनि सशक्त ढंगले अगाडि बढ्यो। राजनीतिक रूपमा पनि कतिपय अब खास पार्टीकै कुरा गर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी, त्यतिखेर कम्युनिस्ट पार्टी भनेको समानताको निम्ति एउटा समानताको मुद्दालाई अगाडि बढाउने, न्याय र समानताको मुद्दालाई अगाडि बढाउने पार्टी पनि हो। त्यसैले हिजो तत्कालीन एमाले कतिपय महिलाहरूको अधिकारको निम्ति एजेन्डाहरू स्थापित गर्यो र कतिपय आफ्ना नीतिमा आफ्ना कार्यक्रममा उल्लेख गरेर जाने स्थिति पनि बन्यो र समय बित्दै जाँदाखेरि जब 62-63 सालको आन्दोलन पछाडि त महिलाहरूले संविधानमै हिजो अन्तरिम संविधानमा कतिपय अधिकारहरू लेख्न चाहिँ सफल भए, हिजो अन्तरिम संविधानमा पनि 33% महिलाहरू सहभागी हुने राज्यका सबै निकायमा भन्ने जस्ता कुराहरू लेख्थे, आज महिलाहरूका हरेक निकायमा प्रतिनिधित्व कुरा को कुरा आज चाहिँ के अरे कार्यकारी होस् अथवा हरेक ठाउँमा कार्यकारी भन्नाले व्यवस्थापिका संसदमा महिलाहरूको भूमिका हेरौँ, हिजो त कतिपय निकायमा शून्य थियो, न्यायालयमा हेर्दाखेरि पनि शून्यको अवस्था थियो, व्यवस्थापिका संसदको अवस्थामा पनि थोरै महिलाहरू 1-2 जना मात्रै महिलाहरू निर्वाचित हुने अवस्था थियो, 46 साल पूर्व त कति धेरै निकायहरूमा महिलाहरूको चाहिँ प्रतिनिधित्व शून्य थियो, त्यसपछि बिस्तारै अहिले आजका दिनसम्म आइपुग्दाखेरि हरेक ठाउँमा चाहे स्थानीय तहमा हेरौँ 40% महिलाहरू अनिवार्य उपस्थित हुनुपर्ने त्यो प्रावधान संविधानमै लेखियो, प्रदेश र चाहिँ सङ्घीय संसदमा महिलाहरूको प्रतिनिधित्व 33% अनिवार्य लेखियो, यो भनेको धेरै ठूलो चाहिँ उपलब्धिको रूपमा हामीले लिएका छौँ। अझै समानतामा आधारित समाज निर्माण गर्नुपर्छ र समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो एजेन्डा पनि रहेको छ, त्यो हिसाबले हामी अगाडि पनि बढ्छौँ र यो
एजेन्डालाई
गर्छौँ र सबै खालका विभेदहरूको अन्त्य गर्ने गरी हामी अझै केही विभेदहरू अझै पनि छ, केही होइन विभेदहरू अझै पनि छ महिलामाथि, त्यो विभेदको अन्त्य गर्ने गरी लाग्ने अवस्था हुँदै हुन्छ। त्यसो भएर आज हो परिस्थिति, मुलुकको परिस्थिति पनि अलिकति यो
सङ्कट,
राजनीतिमा सचेत हुनुहुन्छ, सशक्त हुनुहुन्छ, सशक्त ढङ्गले अगाडि बढ्नु भएको छ र अझ राजनीतिक अधिकार र राज्यका हरेक निकायमा चाहिँ समानुपातिक प्रतिनिधित्व, संख्याको आधारमा प्रतिनिधित्व, त्यो ढङ्गले अगाडि बढ्ने चेतना जागेको छ, महिलाहरू देशै भरि सशक्त रूपमा अगाडि पनि बढ्नु भएको छ।
जस्तो देशको नेतृत्व पनि भएको छ, न्यायालयको नेतृत्व पनि भएको छ, संसद नेतृत्व पनि यहाँले भन्नुभयो विभिन्न ठाउँमा, त्यो नेतृत्वमा पुग्नु र अनि समाजमा त्यसको प्रभाव पर्नुका बीचमा त केही अन्तर होला नि, त्यो प्रभाव कस्तो देखिएको छ? महिला नेत्रीहरूको प्रभावले साँच्चै रूपान्तरणमा सहयोग पुगेको छ?
स्वाभाविक रूपले प्रतिनिधित्व भएपछि सबभन्दा पहिलो चाहिँ प्रतिनिधित्वको कुरा ठूलो कुरा हो। पहिलो लडाईँ भनेको प्रतिनिधित्वको निम्ति थियो, सहभागिताको निम्ति थियो। सहभागिता भइसके पछाडि स्वाभाविक रूपले के हुन्छ भने राज्यका निकायहरूमा नीति बनाउने ठाउँमा महिलाहरू पुगिसके पछाडि महिलाहरूले समानतामा आधारित नीतिहरू बनाउनुहुन्छ, बनाउनका निम्ति भूमिका खेल्नुहुन्छ। आज त्यही भइराखेको छ र त्यसले सबै महिलाहरूलाई हामी सबै स्थानीय तहमा उपमेयर भएको, उपाध्यक्ष भएको देखिराख्नु भएको छ, त्यस्तै सांसद महिलाहरू बनेको देखिराख्नु भएको छ, प्रदेशमा प्रतिनिधित्व गरेको देखिराख्नु भएको छ, राज्यका अरू निकायहरूमा पनि महिलाहरू प्रतिनिधित्व भएको छ आम महिलाहरूले देख्दै गर्दाखेरि। अब म पनि फेरि अबको स्थानीय चुनावमा म मेयर उठ्छु, म उपमेयर उठ्छु, म वडा अध्यक्ष उठ्छु, म वडा सदस्य उठ्छु, अबको चुनावमा म सांसदको दावी गर्छु, अबको चुनावमा चाहिँ मैले प्रदेश सांसदको दावी गर्छु, यो खालको अवस्थाहरू त महिलाहरूको त्यो चेतना, त्यो जागरण चाहिँ व्यापक रूपमा बढेर गइराखेको अवस्था छ। त्यसैले परिवर्तन त स्वाभाविक रूपले अहिले यो एकदम पितृ सत्ताको विघटन हुने चरणमा, समानताको चरणमा मुलुक प्रवेश गर्न लागिराखेको छ। नेपालमा यो ड्रास्टिक चेन्ज हो, एकदम आमूल परिवर्तन हो महिलाहरूको हकमा हेर्दाखेरि, किनभने महिलाहरू देशैभरिबाट अब आफ्नो अधिकारलाई स्थापित गर्नका निम्ति, आफ्नो हकलाई स्थापित गर्नका निम्ति एकदम सचेत ढङ्गले चाहिँ अगाडि बढेको, सचेत ढङ्गले भूमिका खेलेको त्यो अवस्था छ आज।
हजुर, समसामयिक राजनीतिक सन्दर्भ अघि भन्नुभएको थियो, वर्तमान परिस्थिति कसरी निर्माण भयो भन्नुभएको थियो, वर्तमान परिस्थितिलाई चाहिँ एकजना नेत्रीका हिसाबले त्यो अहिले हामीले छलफल गरिरहेको नारी दृष्टिकोणको कोणबाट हेर्दाखेरि चाहिँ कसरी देख्नुहुन्छ समसामयिक राजनीति?
खास वास्तवमा यो सबैलाई थाहा छ, आजको परिस्थिति अलिकति संकटपूर्ण अवस्था सिर्जना भयो भन्ने कुरा आम नागरिकलाई पनि थाहा छ। यो परिस्थिति सिर्जना हुनुमा कसरी यो परिस्थिति सिर्जना भयो भन्ने अहिले धेरै जनता सचेत पनि छन्, सबैले नियालेर हेरिराखेका छन्। सरकार सञ्चालन गर्ने सन्दर्भमा सरकार सञ्चालन गर्दाखेरि के यसको सबल पक्षहरू के थिए, कमजोरीहरू के रहे, अरू पार्टीहरूका कमजोरीहरू के रहे, सबल पक्षहरू के थिए भन्ने सन्दर्भमा पनि सबैले बुझ्नु भएको छ, सबैले समाचारहरू पनि सुन्नुहुन्छ, सबैले विश्लेषण गर्ने क्षमता, धेरै नागरिकले चाहिँ विश्लेषण गर्ने, धेरै जनताले विश्लेषण गर्ने क्षमता पनि राख्नुहुन्छ। वास्तवमा यो नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र आएको संकट थियो। नेपाल कम्युनिस्ट पार्टी नेकपा जब दुईटा पार्टी मिलेर बनेको चाहिँ एकीकरण भएको पार्टी थियो र यो पार्टीले लगभग दुई तिहाई जनमत प्राप्त गरेको पनि थियो र दुई तिहाई जनमत लगभग प्राप्त गरेको र केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पनि थियो। तर हुनपर्ने के थियो भने हामी यो समृद्धि, प्रधानमन्त्रीले एउटा सपना पनि देख्नुभएको थियो, सुखी नेपाली समृद्ध नेपाल भनेर सपना पनि देख्नुभएको थियो, यो राष्ट्रिय आकांक्षा पनि बनेको थियो, त्यही अनुसार सरकार सञ्चालन पनि भएको थियो, सरकारले समृद्धिका एजेन्डाहरूलाई अगाडि बढाएको पनि थियो, राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाएको पनि थियो। गाउँ गाउँमा गएर हेर्दाखेरि विकास त्यहाँ देख्न सकिन्छ, हरेक ठाउँमा बाटो पुगेको छ, हरेक ठाउँमा बत्ती पुगेको छ, हरेक ठाउँमा खानेपानी पुगेको छ, एक घर एक धारा भनेर सरकारले त्यो अभियान पनि चलाएको छ, प्रदेश सरकारहरूले ती अभियान पनि चलाएको छ, राष्ट्रिय गौरवका आयोजनाहरू भन्ने हो भने अभूतपूर्व चाहिँ सफलता हामीले हासिल गरेका छौँ, त्यस्तै गरेर अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढङ्गले स्थापित गर्ने काम पनि भएको छ, हिजो चाइनासँग गरेका सम्झौताहरू, भारतसँग गरेका सम्झौताहरू, त्यस्तै गरेर राष्ट्रियताका सवालमा चाहिँ एकदम अभूतपूर्व निर्णयहरू पनि भएको छ। हिजो कहिल्यै हुन नसकेको भारतले खोसेका जमिनहरूलाई हामीले आफ्नो देशको नक्सामा समेट्ने काम समेत यो सरकारले गरेको छ, त्यस्तै सगरमाथाको उचाइ नाप्ने, आफ्नै जनशक्ति स्रोत साधनबाट सगरमाथाको उचाइ नाप्ने पहिलो पटक इतिहासमा पहिलो पटक यो काम पनि सरकारले गरेको छ। यस्तै कतिपय सामन्तहरूले खोसेका चाहिँ लुटेका जग्गाहरू, सार्वजनिक सरकारी जग्गाहरूलाई खोज्ने काम समेत यो सरकारले गरेको छ। यस्ता थुप्रै यावत कामहरू, आज गाउँ गाउँमा हस्पिटल बनाउनु पर्छ भनेर एकै दिनमा 396 हस्पिटलको चाहिँ उद्घाटन पनि भएको थियो छ। यस्ता थुप्रै कामहरू भइराख्दाखेरि पनि हामीले चाहिँ सरकारले जे जे कामहरू गरिराखेका छ र जे योजनालाई अगाडि बढाएको छ पाँच वर्ष सहज रूपमा सरकार सञ्चालन हुन दिँदाखेरि नै मुलुकमा धेरै परिवर्तन हुने सम्भावना थियो र समाजवादका आधारहरू तयार हुने अवस्था थियो तर त्यो कुरालाई पार्टीका नेताहरूले ग्रहण गर्न सक्नु भएन. पार्टीका केही नेताहरूले यो जस भनेको सरकारले गरेका कामहरूको जस भनेको यो पार्टीले लिने हो सिङ्गो पार्टीले लिने हो. हिजो जसरी केपी ओली नेतृत्वको सरकारले केपी ओलीले नाकाबन्दीका विरुद्ध भारतीय नाकाबन्दीका विरुद्ध जे भूमिका खेल्नुभयो र त्यसले पार्टीलाई समेत जसरी फाइदा भयो आम जनताले केपी ओलीले एकपटक मुलुकको नेतृत्व गर्नुपर्छ तत्कालीन एमालेलाई फेरि पनि बहुमत दिनुपर्छ भनेर देश एमालेमय भएको थियो त्यतिखेर. यी कामहरू जे सरकारले गर्दै थियो सबै पार्टीका नेताहरूले यो कुरा बोलिदिएको भए सरकारले गरेका कामहरूको बारेमा बोलेको भए यसलाई सहयोग गरेको भए साथ दिएको भए आज मुलुक फेरि चाहिँ दुई तिहाई बहुमत ल्याउने परिस्थिति त निर्माण भइहाल्थ्यो. दुई तिहाई बहुमत योभन्दा अगाडिको भन्दा राम्रो पोजिसनमा सरकारले चाहिँ बनाउने स्थिति बन्थ्यो. त्यसो भएको हुनाले त्यो कुरालाई नेताहरूले बुझ्न सक्नु भएन. यो जस भनेको केपी ओलीले मात्रै लिने हो भन्ने हिसाबले बुझ्दाखेरि समस्या आयो र अहिले अब यो स्थिरताका निम्ति जुन जनताको अभिमत जाहेर गरेका थिए जनताले स्थिरताका निम्ति मतदान गरेका थिए त्यो कुरालाई पनि ख्याल नगरी आफै भित्रबाट सरकार ढलाउने गिराउने पार्टीको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएको अध्यक्षलाई महाधिवेशन नै नगरिकन अध्यक्ष बनाउने यस्ता खालका चाहिँ जुन गन्ध खेलहरू भए यस्तो खालको जुन षड्यन्त्र भयो यो गलत हरकत भयो त्यसका विरुद्ध त्यसका त्यही कारणले गर्दाखेरि चाहिँ यो परिस्थिति निर्माण हुन गयो. यो बाद रहरले भएको परिस्थिति पनि होइन यो बाध्यताले भएको परिस्थिति हो. आम रूपमा सबै जनताले यही बुझेका छन् प्रतिनिधि सभाको विघटन गरेर जनादेश नयाँ जनादेशमा जानका निम्ति जुन खालको अवस्था सिर्जना भएको छ सबै आम नेपाली जनताहरूले यो परिस्थिति कसरी निर्माण भयो भन्ने सन्दर्भमा राम्रोसँग बुझ्नु भएको छ.
हजुर हुन्छ हामीलाई समय दिनुभयो मिठो संवाद गरियो यहाँलाई धेरै धेरै धन्यवाद.
हजुरहरूले पनि मेरो विचारलाई सम्प्रेषण गर्ने जुन अवसर प्रदान गर्नुभयो यहाँको मिडिया मार्फत म धेरै धेरै आभार प्रकट गर्दछु हार्दिक धन्यवाद व्यक्त गर्दछु.
हस् नमस्कार. राष्ट्रसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य भगवती नेउपानेज्यूसँग हामीले संवाद गर्यौं. यही संवादसँगै आजको अन्तर संवाद यही सकिन्छ. सुन्दै गर्नुहोस् रेडियो नेपाल. हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.